अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्ण सार एफएमको 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा निशु जोशी र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाढी पीडितका नाममा बाँकेको राप्तीपारीमा फेरि वन अतिक्रमण सुरु, बर्दियाको मध्यवर्ती क्षेत्रका बासिन्दा सधैँ हात्तीको त्रासमा।
सुर्खेत मैनतडाका स्थानीयको धाराको पानी खाने सपना अधुरै, जुम्लामा बर्थिङ सेन्टर व्यवस्थित नहुँदा सुरक्षित सुत्केरी नारामै सीमित।
मध्यपश्चिम क्षेत्रीय कार्यालयमा कृषि वैज्ञानिक अभाव, जुम्लामा हिमपातले स्याउ किसान उत्साहित।
र दैलेखका पत्रकार डेकेन्द्र हत्या प्रकरणका मुख्य अभियुक्त अझै फरार।
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञापत्र लिनु भएको छ त?
अहँ, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज बाँके।
पश्चिम डायरी विस्तारमा सुरुमा वन अतिक्रमणको प्रसंग छ। बाँकेका बाढी पीडितका नाममा राप्तीपारीका सामुदायिक वनमा फेरि अतिक्रमण सुरु भएको छ। वनका खाली जग्गामा धमाधम टहरा निर्माण हुन थालेका छन्। जिल्ला वन कार्यालयले अतिक्रमण गरिएका वन खाली गराउन लिखित निर्देशन दिएका बेला दुर्गा माता र राम जानकी लगायतका सामुदायिक वनमा करिब 200 भन्दा बढी टहरा निर्माण गरिएका छन्। टहरा निर्माण हुने क्रम जारी रहेको स्थानीयले बताएका छन्। पुरानो अतिक्रमण नहट्दै फेरि टहरा निर्माण हुन थालेपछि जिल्ला वनले खाली गर्न चेतावनी दिएको हो। राप्ती पारीकै गणपति सामुदायिक वनमा 500 परिवारले घर निर्माण गरिसकेका छन्। 2 वर्ष अघि बाढी पीडितका नाममा सामुदायिक वनमा टहरा निर्माण भएका थिए। बैजापुर सेक्टर वन कार्यालयका प्रमुख अनिरुद्ध यादवले भन्नुभयो, पहिलेकै अतिक्रमण हटेको छैन, फेरि अतिक्रमणले समस्या भएको छ। 2071 साउनमा आएको बाढीपछि राप्ती पारीका वन क्षेत्र अतिक्रमणमा पर्दै आएका छन्। स्थानीय प्रशासनले बाढी पीडित परिवारलाई तत्कालका लागि सामुदायिक वनभित्र खाली जग्गामा बसाएको थियो। टहरा निर्माण गरेर बसेका उनीहरू हट्न नमानेपछि अतिक्रमण बढेको छ। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बर्दिया मनौपासकी विमला परियार बिहानै आफ्नो पसलमा चिया बेच्ने सुरसार गर्दै हुनुहुन्थ्यो। पुसको पहिलो साता हुसुले केही नदेखिने अवस्थामा हात्तीको हुल्को आक्रमणले गर्दा परियारको ज्यान नै गयो। स्थानीय रामप्रसाद लामिछाने र ट्युसन पढ्न आएका विद्यार्थी दिनेश सिंह ठकुरी गम्भीर घाइते हुनुभयो। कार्तिक दोस्रो साता सूर्यपटुवा चारका विद्यार्थी युवराज चौधरी घर फर्किने क्रममा हात्तीको आक्रमणमा परि दिउँसै ज्यान गुमाउनु भयो। त्यसै दिन राति स्थानीय पुराई थारूमाथि हात्तीले आक्रमण गर्दा पनि मृत्यु भयो। एक वर्ष यता बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले 6 जनाको ज्यान लिएको छ। 2058 साल यता मध्यवर्ती क्षेत्रमा हात्तीको आक्रमणबाट 24 जनाको मृत्यु भइसकेको छ। त्यस्तै बाघको आक्रमणले 4 जना, चितुवाको आक्रमणले 3 जना, गैंडाको आक्रमणले 5 जना र बँदेला आक्रमणमा 1 जनाले ज्यान गुमाइसकेका छन्। 58 साल यता जंगली जनावरको आक्रमणका कारण 37 जनाको ज्यान गएको निकुञ्जको कार्यालयले जनाएको छ। निकुञ्ज आसपासमा सबैभन्दा बढी हात्तीको त्रास छ। हात्ती आतंकले कर्णालीको भंगालो गिरुवा नदी किनारका बस्ती तथा मध्यवर्ती क्षेत्रका बासिन्दा असुरक्षित हुन थालेका छन्। पटक पटक हात्तीले घर भत्काउन थालेपछि पाताबार 4 राजीपुर र पाताबार 7 सर्कल भटेरीका 25 घर परिवार गाउँघर छोडेर विस्थापित भएका छन्। विस्थापितहरू बिहान बजार थापापुर आफन्तका घर तथा भाडाको कोठामा बसिरहेको पाताभार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एम बहादुर थापाले बताउनु भएको छ। यसैबीच बर्दिया निकुञ्जसँग जोडिएको सूर्यपटुवा स्थित पत्थरबोजी नजिक जंगलमा बुधबारदेखि सञ्चालित साइरन र एसएमएस सेवा स्वचालित साइरन र एसएमएस सेवा सञ्चालन गरिएको छ। अन्तर्राष्ट्रिय जैविक मार्गमा रहेको पत्थरबोजी क्षेत्र हात्ती रोकथाम नभएको खुल्ला ठाउँ हो। मध्यवर्ती क्षेत्रका बासिन्दा सधैँ त्रासमा हुन्छन्। हात्तीको डरले विस्थापित हुँदैछन् स्थानीय। रातभर जागराम बस्नुपर्ने अवस्था छ। एक वर्षमा छ जनाको ज्यान गइसकेको छ। कमल पन्थीले कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
पहिले गाउँ गाविसमा थियो, अहिले नगरपालिका भएको छ, तर स्थानीय बासिन्दाका पीडा भने उस्तै छन्। पूर्वी सुर्खेतको मैनतडाका अधिकांश अहिले बासिन्दा खानेपानीको समस्या भोगिरहेका छन्। वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका उनीहरू हिजो आज पनि भेरी नदी र खोलाको पानी पिउन बाध्य छन्। आँगनमै धारा जडान गरेर स्वच्छ पानी पिउने स्थानीयको सपना अझै पूरा हुन सकेको छैन। जब चुनाव आउँछ तब नेता गाउँमा आएर धारा जडान गर्छौं भन्छन्। मैनतडा झिङ्गनी निवासी भावना राणाले भन्नुभयो, नेताहरूले हामीहरूलाई केवल आश्वासन मात्र दिए, वर्षौं भयो हामी खोलाको पानी पिउन बाध्य छौं। आजसम्म कसैले वास्ता गरेका छैनन्। आँगनमै धारा जोडेर पानी पिउने हाम्रो चाहना अधुरै भयो। खानेपानीको समस्या हुँदा आफूहरूले खोलाको पानी प्रयोग गर्दै आएको उहाँको भनाइ छ। गाउँमा पानीको स्रोत नभएपछि स्थानीय बासिन्दा एक घण्टासम्म पैदल हिँडेर खोलाको पानी लिन जाने गरेका छन्। पानीको जोहो गर्नमै समय खर्च हुने हुँदा अन्य काममा बाधा पुग्ने गरेको उनीहरूको गुनासो रहेको छ। झिङ्गनीमा 86 घर परिवार खोलाको पानी पिउन बाध्य छन्। न गाउँमा खाने पानी छ, न त सिँचाइ नै। खाने अन्न त किनेर खाउला, तर पानीको जोहो कसरी गर्ने? स्थानीय ओमकला बुढाले दुखेसो पोख्नुभयो। ललित बहादुर बुढाले अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
जुम्लाको मालिका ठाटा नौ तल्लो खोप्रीका सुनकेसा बुढालाई सुरक्षित सुत्केरी गराउन गाउँकै बर्थिङ सेन्टरमा जाने इच्छा थियो। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मी, न्यानो वातावरण र खानेपानी शौचालय जस्ता आवश्यक कुरा नभएको सुनेपछि उहाँ सदरमुकाम स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुग्नुभयो। उहाँ एक महिना होटलमा बस्नु पर्यो, त्यसपछि एक साता अस्पतालमै बसेर उहाँले छोरी जन्माउनु भयो। सदरमुकामको होटलमा लामो समयसम्म बस्नुपर्दा उहाँको थुप्रै खर्च भयो। उहाँका पति लोकेन्द्र बुढाले गाउँको बर्थिङ सेन्टरमा नाम मात्र भएकाले सदरमुकाम आउनु परेको बताउनु भयो। सरकारले स्वास्थ्य सेवालाई गाउँ केन्द्रित गर्न खोजे पनि सुत्केरी सामग्री अभावमा सुरक्षित सुत्केरी नारामै सीमित रहेको छ। लोकेन्द्रका अनुसार बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा आमा र शिशुको स्वास्थ्य जोखिममा हुन्छ। गत वैशाखमा अत्यधिक रक्तस्रावका कारण मालिका बोता पाँचकी 20 वर्षीय बाँसु राउतको पनि मृत्यु भएको थियो। बर्थिङ सेन्टरमा राम्रो बेड छैन, सुत्केरी आमा र बच्चा तताउने हिटर छैन, खाना त परै जाओस्, सुत्केरी सामग्री धुन सफा पनि पानी पनि पाइँदैन, अस्त व्यस्त छ बर्थिङ सेन्टर, डिबी बुढाले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
प्रसङ्ग स्वास्थ्यकै रुकुमको रहेको छ। पिपल गाविसमा स्वास्थ्य चौकी छ, तर यहाँका महिला सुत्केरी हुँदा स्यालापाखाको धपे आउनुपर्छ। स्वास्थ्य चौकीमा प्रसुति गृह नहुँदा यहाँका महिला स्यालापाखा आउनुपर्ने बाध्यता भएको हो। पिपलबाट एक दिनको दूरीमा धपे पुग्न सकिन्छ। त्यस्तै प्यौखा गाविसका महिला पनि छिमेकी गाउँ गाविस रुगा जानैपर्छ। यी जिल्लाका उदाहरण मात्र हुन्। जिल्लाका 43 स्वास्थ्य चौकीमध्ये 13 स्वास्थ्य चौकीमा प्रसूति गृह छैनन्, जसका कारण सुत्केरी महिलाहरूलाई समस्या उत्पन्न भएको छ। रुकुमबाट गणेश विगले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा नर्सिङ क्षेत्रका समस्या,
आन्तरिक बढुवाका कुरादेखि लिएर पदस्थापनाका कुरादेखि लिएर नर्सिङलाई अलिकति महिला भएकै कारणले हो कि लेभलको चाहिँ हामीले त्यो अनुसारले चाहिँ हामीले जिम्मेवारी चाहिँ पाएका छैनौँ।
लगायतका अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
ए बहिनी, आज सपिङ जाने हैन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगञ्जको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाउ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला, अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ। र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेङ्गा, चोलो, कुर्ता सुरुवाल, वान पिस, टु पिस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98683599900।
कौशल्य मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363899।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98582580877।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू!
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनु भएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुपीको चोक, होलसेल तथा फुटकर विक्रेता, कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7, 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काइबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोक, सम्पर्क नम्बर 081520615।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
हिजो 55 राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ। नेपालमा आएको सामाजिक राजनैतिक परिवर्तन, विश्वव्यापीकरण, विभिन्न विकसित देशमा काम गर्न जान अवसर पाउनु र नेपालमा रहँदा पनि बेरोजगार बस्न नपर्ने हुँदा नर्सिङ पेसाप्रतिको आकर्षण दिन प्रतिदिन बढिरहेको छ। सैद्धान्तिक र व्यावहारिक दुवै गुणको विकास उचित मात्रामा हुने भएकाले दैनिक जीवनमा नर्सिङ विषयको महत्त्व विशेष रहेको छ। तर नर्सिङ क्षेत्रमा राज्यले प्रदान गरेका सेवा सुविधाबारे नर्सहरू भने सन्तुष्ट छैनन्। थप कुराकानी गर्दै नर्सिङ बाँकेका अध्यक्ष लक्ष्मी केसी,
नर्सिङ क्षेत्रमा भन्नुपर्दा सबै त ठिकै नै हो, तर अलिकति लेडिज भएको भएर अनि कार्यक्षेत्रमा दुःख सेवाको भावनाले समर्पित भएर कार्य गर्दा गर्दै पनि बिचमा अलिकति कतै हेपिएको हो कि भन्ने किसिमको चाहिँ भान चाहिँ भइरहेको छ।
नर्सिङ क्षेत्रमा रहेर सेवा गरिरहनु भएको छ, तपाईँहरूले कस्तो महसुस गर्नुभएको छ?
दिलो ज्यानले सेवामा नै समर्पित छौँ र रह्यो कुरा अर्को, अलिकति हामी कहाँनिर चुकेका छौँ, अलिकति हामीलाई कहाँनिर चित्त नबुझेको कुरा छ त भन्दा, हामी दिलो ज्यानले गरे तापनि हाम्रो आन्तरिक बढु बढुवाका कुरादेखि लिएर पदस्थापनाका कुरादेखि लिएर नर्सिङलाई अलिकति महिला भएकै कारणले हो कि अलिकति लेभल पुगेर पनि लेभलको चाहिँ हामीले त्यो अनुसारले चाहिँ हामीले जिम्मेवारी चाहिँ अलिकति पाएका छैनौँ।
तपाईँहरूले कार्यक्षेत्रमा कस्तो खाले समस्याहरू झेल्नुपर्छ?
कार्यक्षेत्रमा हामीलाई चाहिँ अब कतिपय ठाउँमा त हामीले बिरामीको ज्यानै बचाउनु पर्ने कन्डिसनमा चाहिँ हामीलाई त्यति बेलामा त एकदमै खुसी अनुभूति हुन्छ। र यो कुरा कहिले कहिले चाहिँ कस्तो हुन्छ भन्दा हामीहरूले गर्दा गर्दै पनि कहीँ चाहिँ अरू प्रब्लमले अरू कमी कमजोरीले गर्दा बिरामीको ज्यान जाने अथवा त्यस्तो भयो भनेदेखि ए नर्सिङकै लापरवाहीले हो कि त, किन भन्दा नर्स पेसेन्टको रेसियोको कुरा पनि गरौँ, 100-150 पनि बिरामी हेर्नु परेको स्थिति हुँदा सबैलाई त्यही केयर क्वालिटी केयर दिन नसक्ने अवस्थामा बोल्न पनि नभ्याउने स्थिति कहिले कसो हुँदाखेरि बिरामीबाट अनि बिरामीको कुरुवाबाट अलिकति भनाइ सुन्नु परेको चाहिँ छ हामीले।
यहाँले प्रसङ्ग उठाउनु भयो, हुन त यो कुरा सबैलाई नहोला तर यो व्यवहारका कुराहरू जुन तपाईँले पनि गरिहाल्नु भयो, अलिकति नर्सिङ क्षेत्रमा राम्रो व्यवहार पाइँदैन भन्ने खालका गुनासाहरू बिरामी तथा कुराहरूबाट आउने नै गर्छ, खास किन होला यो?
व्यवहार त हामीले एकदमै, किनभने सहयोगको भावना हामी पढ्दाखेरि नै हामीले सहयोगमा भावनाले समर्पित भनेर हामीले सुरुमै त्यो नै हामीलाई सिकाइएको हुन्छ। त्यो भएको भएर त्यसमा चाहिँ हामीले कन्जुसाइ गरेका चाहिँ एकदमै पक्कै पनि छैनौँ र हाम्रो नर्सिङबाट चाहिँ त्यो कहीँ पनि भएको छ जस्तो मलाई लाग्दैन। तर कुरा के रह्यो त, नर्स पेसेन्टको रेसियो एउटा नर्सिङ स्टाफले कति बिरामी हेर्नुपर्छ त भन्ने हाम्रो जुन नर्स पेसेन्टको रेसियो छ त्यो अनुसार चाहिँ हामीलाई कार्यभार दिएको छैन, जसले गर्दा बिरामी बढी हेर्नुपर्ने र एउटै नर्सिङ स्टाफले गर्नुपर्ने हुँदा एउटैको बिरामीलाई चाहिँ हामीले जति सेवा चाहेर पनि हामीले दिन नसकेको स्थिति चाहिँ छ। त्यति बेला कहिले कहिले बिजी भएर अब कोही कोही बोल्दाखेरि अनायासमा कोही अब अलिकति झर्केर बोलेको हुनसक्छ, त्यो नभएको छ म मान्दिनँ, त्यसमा चाहिँ मान्छेले अन्यथा लियो होला, तर चाहेर चाहिँ गरिएको चाहिँ छैन।
यी कुराहरूलाई पनि त सुधार गर्न आवश्यक छ नि त,
एकदमै छ। नर्सिङ सेवा आजको समुदायको आवश्यकता भन्ने हाम्रो नारा नै यही थियो हाम्रो राष्ट्रिय नर्सिङ दिवसमा, र हामीले चाहिँ गुणस्तरीय के अरे नर्सिङ सेवा दिनुपर्छ भनेर हामीले एकदमै आवाज पनि उठाइरहेका छौँ। हाम्रो बाँकेमा रहेका जति नर्सिङ कलेजहरूदेखि लिएर हस्पिटल सबै ठाउँमा हाम्रो नर्सिङ कलेजले चाहिँ शिक्षण संस्थानबाट र हस्पिटलहरूले चाहिँ अब सर्भिस साइडबाट क्वालिटी केयर दिनुपर्छ। हामी चाहिँ एकदम अहिले हाँसेर चाहिँ बिरामीलाई सेवा प्रदान गर्ने भन्ने हाम्रो त्यो आइसकेको छ, त्यो चाहिँ हाम्रो होइन, त्यो हामीले गरिरहेका छौँ, अब कतै कतै त्रुटिवश भयो होला।
नर्सिङ पेसाको सन्तुष्टि के हो?
नर्सिङ पेसाको ठुलो सन्तुष्टि भन्न पर्दा चाहिँ हामी सेवामा समर्पित भएका छौँ र हामीले सेवा गर्दा गर्दै बिरामी नवजात शिशु आमा सुत्केरी आमा यिनीहरूलाई चाहिँ हामीले हाम्रै कारणबाट हामीले दिएको सेवाबाट हामीले बचाउन एकदमै सक्सेस भएका छौँ। त्यसमा चाहिँ हामीलाई ठुलो सन्तुष्टि चाहिँ हामीलाई त्यहाँनिर मिलेको छ, किन भन्दा पेरिफेरी लेभलमा भन्ने हो भने सबै ठाउँमा डक्टर पुगेको अवस्था छैन। हाम्रो भेरियन्चल अस्पताल बाँकीको सन्दर्भमा भेरियन्चल अस्पताल र मेडिकल कलेज मात्रै भए ठुलो अस्पताल भए तापनि यत्रो हाम्रो पेरिफेरी बाँकेमा कति लक्ष्मणपुर राप्तीपारी कस्तो विकट छ, त्यस्तो ठाउँमा हाम्रो नर्सिङ स्टाफले नै आमा बच्चालाई बचाइरहेका छन्। त्यो भएर हामीलाई त्यतिखेर चाहिँ एकदमै सन्तुष्टि चाहिँ भएको छ।
अब अन्त्यमा सरकारले के गरिदिए नर्सिङ क्षेत्रको अवस्था सुधार हुने थियो?
सरकारले हामीलाई चाहिँ सर्वप्रथम त पदस्थापनाको कुरा आयो, किनभने हामी जुन हिसाबले चाहिँ प्रमोसन भएका छौँ इन्टर्नल त्यो चाहिँ हामीलाई पदस्थापना चाहिँ लेभल अनुसार गरिदिनु पर्यो र क्वालिफिकेसन जुन चाहिँ हामीले नर्सिङमा पनि अब एएनएमदेखि लिएर एमएनसम्म गरेका हुन्छौँ त्यो चाहिँ क्वालिफिकेसन अनुसार चाहिँ हामीलाई त्यसको चाहिँ इन्टर्नल बढुवा गरिदिनु पर्यो र चाहिँ कम्युनिटी हेल्थ नर्स जस्तो गाउँ गाउँमा गएर सेवा गर्नको लागि प्रत्येक भिडिसीमा एउटा कम्युनिटी हेल्थ नर्स र 3 एएनएम भन्ने जुन हाम्रो पोलिसी छ त्यो पोलिसीलाई चाहिँ लागू गरिदियो भने नर्सिङ बेरोजगारको समस्या पनि हट्छ र जनताले पनि एकदम क्वालिटी केयर चाहिँ पाउँछन् भन्ने चाहिँ मलाई लागेको छ।
नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसी। जिल्ला अदालतले स्वर्गीय पत्रकार डेकेन्द्र राज थापाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउका लागि दिएको आदेश 5 पुगिसकेको छ। यो खबर दैलेखको हो, तर प्रहरीले सिनको पनि भाँचेको छैन। प्रहरीले फाइल नखोज्दा खुलेआम अभियुक्त हिँडिरहेका छन्, आफन्त अभियुक्त नपक्रिँदा निराशमा छन्। छोराको हत्यारालाई कारवाही कहिले हुन्छ भनेर बाटो हेर्दा हेर्दै आमा गंगामायाको बुढेसकाल लागिसक्यो, तर प्रहरी भित्रको दबावले अभियुक्त पक्राउ परेका छन्। पत्रकार थापाको हत्याका 5 संलग्न अभियुक्तलाई 2069 पुष 21 प्रहरीले पक्राउ गरी अदालतबाट सजाय भोगिसकेको पनि अझै मुख्य अभियुक्त प्रहरीकै आसपासमा छन्। स्वर्गीय पत्रकार डेकेन्द्रका हत्याका मुख्य अभियुक्तलाई जिल्ला अदालत दैलेखले प्रहरीलाई खोज्नका लागि आदेश दिएको 5 हुँदा पनि कुनै कदम नचालिँदा दैलेखीमा न्यायप्रति नै विश्वास गुमेको छ। नागरिक दैनिकमा गोविन्द केसीले खबर लेख्नु भएको छ।
मध्यपश्चिमका जिल्ला कृषि कार्यालय र कृषकका लागि तालिमदेखि कृषि बालीको अनुसन्धान प्रयोगशाला परीक्षण गर्ने जिम्मा पाएका खजुरास्थित क्षेत्रीय कार्यालयहरूमा कृषि वैज्ञानिक र प्राविधिक कर्मचारीको अभाव चुलिएको छ। खजुरामा रहेका सातवटा क्षेत्रीय कृषि अनुसन्धान प्रयोगशाला परीक्षण र तालिम केन्द्रमा वर्षौंदेखि दरबन्दी अनुसार कृषि वैज्ञानिक र प्राविधिक कर्मचारी छैनन्। लामो समयदेखि कृषि वैज्ञानिक र कर्मचारी दरबन्दी अनुसार नहुँदा कृषि अनुसन्धान र बालीको रोग पहिचानमा प्रत्यक्ष असर पुगेको छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरामा स्वीकृत दरबन्दी 74 रहेकोमा 28 पद रिक्त छ। कृषि अनुसन्धानमा अहिले 7 वरिष्ठ वैज्ञानिक दरबन्दीमा 5 रिक्त रहेको छ। 1 मुख्य वैज्ञानिक दरबन्दी पनि रिक्त रहेको छ। यस्तै किरा विशेषज्ञ र बाली रोग विशेषज्ञ पनि छैनन्। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
स्थानीय विकास मन्त्रीको सचिवालयमा एक कर्मचारीले मातहतका कार्यालयलाई दबाव दिँदै इन्धन भर्ने गरेको खुलासा भएको छ। गुल्मी निवासी भीमकान्त भण्डारीले प्युठान जीविसर नगरपालिकाबाट स्वर्गद्वारी घुम्न आएका गाउँलेको बसलाई इन्धन राख्न दबाव दिएका थिए। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका नायब सुब्बा भण्डारीलाई मन्त्री हितराज पाण्डेले आफ्नो सचिवालयमा काजमा ल्याएदेखि उहाँले जिल्लामा फोन गर्दै आफ्ना मान्छेलाई डिजल दिन दबाव दिन थालेको स्रोतले बताएको छ। प्युठानको खबर कान्तिपुर दैनिकमा छ।
पश्चिम डायरीमा स्थानीय तहमा प्रमुख र उपप्रमुखमा एक महिला अनिवार्य बारे धारणा।
मेयर चाहिँ नि पुरुष भए पनि उपमेयरमा अनिवार्य महिला भनेर जुन यो नीति ल्याएको छ, यो नीतिले चाहिँ नि महिलाहरूलाई सशक्त गर्छ, महिलाहरूका अधिकारहरू सुनिश्चित हुन्छन्, राजनीतिमा संगठित हुन्छन् र देशले पोल्टो फेर्छ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
महिला समूहद्वारा उत्पादित अर्गानिक स्याउ खाऊ, स्वस्थ रहौ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोगमा सञ्चालित ताजा च्याउ उत्पादन उपआयोजनामा यस बेलभार 5 बाँकेका नवज्योति महिला कृषक समूहले च्याउ उत्पादन गरिरहनु भएको छ।
हालसम्म यस समूहले उपआयोजनाको सम्झौता बमोजिम सम्पूर्ण क्रियाकलाप सम्पन्न गरिसकेको छ
र अहिले बजारमा महिला समूहहरूद्वारा उत्पादित अर्गानिक च्याउ आइरहेको जानकारी गराउँदछौ।
च्याउको आवश्यकता भएमा हामीलाई सम्झन सक्नुहुनेछ। थप जानकारीका लागि मोबाइल 98682323 98682323।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
वाउ, बर्गर र पिज्जा!
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मा मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145-55221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
आमा, अब म कहिले त्यो नयाँ स्कुल जाँदिनँ।
किन, के भयो छोरी?
त्यो नयाँ सरले त पढाउँदा पढाउँदै गालाची मर्नुहुन्छ, शरीरमा छुन खोज्नुहुन्छ, के गर्न खोज्नुहुन्छ।
के रे, अनि तिमीले केही भन्न सकिनौ त?
सबैका अगाडि मैले केही भन्न सकिनँ आमा।
यदि यसो हो भने म अहिले तिम्रो स्कुलमा गएर प्रिन्सिपलसँग कुरा गर्छु। यसरी बालबालिकामाथि दुर्व्यवहार गर्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्छ।
विद्यालय कार्यस्थल, बसको यात्रामा या अन्य कुनै पनि स्थानमा महिलामाथि हुने यस्ता दुर्व्यवहार जन्य हिंसा भएमा वा भएको थाहा पाएमा नजिकको प्रहरी कार्यालय र महिला विकास कार्यालय तथा अदालतमा उजुरी गर्न सकिन्छ वा सम्बन्धित निकायले व्यवस्था गरी राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी गरौँ। यस्तो दुर्व्यवहार गर्नु, मानसिक शारीरिक यातना दिनु सभ्य नागरिकको परिचय होइन। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
कृष्णसार एफएम 94 मेगाहर्जको
पश्चिम रायरीमा विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। स्थानीय तहको निर्वाचनमा जिल्ला सभाका प्रमुख, उपप्रमुख, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष मध्ये एक पदमा अनिवार्य महिला उम्मेद्वार उठाउनु पर्ने व्यवस्था गरिएको छ। संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयकमा स्थानीय तहको मुख्य दुई कार्यकारी पदमा उम्मेद्वारी दिने दलले कम्तीमा एक महिला उम्मेद्वार बनाउनु पर्ने बाध्यात्मक सहमति जुटाएको छ। यसबारे सुनौ महिलाहरूको भनाइसहितको नागरिक प्रतिक्रिया।
मेरो नाम गौरा भट्टराई। राष्ट्रपति महिला दिएको छ, अहिले नगरपालिका अथवा गाविसहरूमा पनि महिलाहरूलाई चाहिँ नि मेयर चाहिँ नि पुरुष भए पनि उपमेयरमा अनिवार्य महिला भनेर जुन यो नीति ल्याएको छ, यो नीतिले चाहिँ नि महिलाहरूलाई सशक्त गर्छ र महिलाहरूको आफ्ना अधिकार, महिलाहरूका अधिकारहरू सुनिश्चित हुन्छन्, राजनीतिमा सङ्गठित हुन्छन्, महिला पनि सशक्त हुन्छन् र देशले उल्टो फेर्छ भन्ने मलाई लागिरहेको छ।
मेरो नाम सुशीला भण्डारी। जुन अधिकार दियो त्यो अधिकारमा सबैलाई समानसँग हेऱ्यो भने हो होइन, राम्रै नेतृत्व पाउँछ, राम्रै काम पनि गर्छ, महिलाले देश हाँक्न सक्छ, महिलाले सबै गर्न सक्छ, पुरुषको भन्दा पनि एकदम मन लगाएर गर्छ महिलाले।
मेरो सावित्रा पुन। हिजोको जुन अघिल्लो कानुनमा हाम्रा महिलाहरूलाई अगाडि बढ्ने कुनै अवसर थिएन र अहिले अब अहिलेको संविधानले कमसेकम महिलाहरूको नेतृत्व विकास होस्, महिलाहरू पनि पछाडि नपरुन् भन्ने हिसाबले जुन यो ल्याएको छ यसलाई कमसेकम महिलालाई टेवा पुग्छ भन्ने छ मलाई।
पित्राबाट महिलाहरूलाई अगाडि अग्रसरता दिलाउनु होइन, महिलाहरूको हकितको कुराहरू ल्याउनलाई पनि यसले अलिकति सहयोग गर्छ जस्तो लाग्छ मलाई।
मेरो नाम गङ्गा ओली। यसले गर्दाखेरि महिलाले धेरै अवसर पाउँछन् किनकि एउटा पदमा पुरुष हुनुहुन्छ भने अर्को पदमा महिलालाई उठाउँदाखेरि महिलाले निकै नै अवसर पाउँछन्।
मेरो नाम गङ्गा सापकोटा। त्यसले गर्दाखेरि हामीलाई नआउने महिलालाई पनि घर घरबाट जागृत गराएर उत्साह बढाएर हामीले पनि पद पाउँदो रहेछौँ, हामीले पनि उठ्नु पर्दो रहेछ भन्ने हाम्रो ज्ञान बढेछ।
म केशकुमारी भण्डारी ओली। यो नियमले हामी महिलाहरूलाई त एकदमै टेवा पुगेकै छ।
नाम मिना गौडेल हो। त्यो अहिले जुन सरकारले अभियान लिएर आएको छ महिलालाई पनि राष्ट्रपति वा उपराष्ट्रपति पाउनुपर्ने यस्तो होइन भनेर, तर महिलालाई दिएर मात्रै भन्यो कि महिलालाई व्यवहारिकतामा नि ल्याउनु पर्यो कि।
सहर पसेपछि गाउँ भुल्ने प्रवृत्तिलाई चिर्दै भरतपुरस्थित क्यान्सर अस्पतालमा कार्यरत डाक्टर निर्मल लामिछाने स्वास्थ्यकर्मीको टोली लिएर बिरामी खोज्न गाउँ आउनु भएको छ। आर्थिक अभावका कारण गाउँका सर्वसाधारण उपचारबाट वञ्चित हुने गरेको देखेका उहाँले आफ्नै खर्चमा बिरामी खोज्दै स्वास्थ्य जाँच गर्नुभएको छ। रोगले बढी च्यापेका बिरामीलाई भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि बोलाउनु भएको छ। आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निशुल्क उपचार गर्ने उहाँले बताउनु भएको छ। यो खबर मैना पोखर बर्दियाको हो, कान्तिपुर दैनिकमा छ।
केही दिन अघिसम्म जुम्लाको चन्द्रनाथ नगरपालिकाका मिचा गाउँका रामबहादुर रावलाई स्याउका बिरुवा सुक्छन् कि भन्ने चिन्ताले सताएको थियो। बिरुवा जोगाउन तिलाको पानी बोकेर सिँचाइ गर्ने योजना उहाँले बुन्नु भएको थियो, तर दुई दिनदेखि हिमपात भएपछि भने अहिले उहाँ उत्साही हुनुहुन्छ। अब उहाँले सिँचाइका लागि तिलाको पानी बोक्नुपर्ने आवश्यकता छैन। स्याउ बगैँचा क्षेत्रमा रहेको पोखरीमा हिउँ जम्मा गरेर महिनौ सिँचाइका लागि पुग्ने उहाँको भनाइ छ। हिमपातले स्याउ किसान उत्साही छन्। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपालगञ्जमा हिजोबाट अन्तराल कप अन्तर फैङ्क 5A साइड फुटबल सुरु भएको छ। शहीद दिवसको अवसर पारेर अन्तरालको आयोजना र व्यवस्थापनमा प्रतियोगिताको छैटौं संस्करण सुरु गरिएको हो। उक्त प्रतियोगिताको सांसद आशा विकले रेफ्री रविन्द्र श्रेष्ठलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नुभयो। आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार प्रतियोगिता हरेक वर्ष शहीद दिवसको अवसरमा आयोजना गरिँदै आइएको छ।
यिनै खबरहरूसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाढी पीडितका नाममा बाँकेको राप्ती पारीमा फेरि वन अतिक्रमण सुरु। बर्दियाको मध्यवर्ती क्षेत्रका बासिन्दा सधैँ हात्तीको त्रासमा।
सुर्खेत मैनतडाका स्थानीयको धाराको पानी खाने सपना अधुरै। जुम्लामा बर्थिङ सेन्टर व्यवस्थित नहुँदा सुरक्षित सुत्केरी नारामै सीमित।
मध्यपश्चिम क्षेत्रीय कार्यालयमा कृषि वैज्ञानिक अभाव। जुम्लामा हिमपातले स्याउ किसान उत्साहित।
र दैलेखका पत्रकार डेकेन्द्र हत्या प्रकरणका मुख्य अभियुक्त अझै फरार।
पश्चिम डायरी krishnasarefm.org.npमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेश चौधरीसँगै निशु जोशी र सावित्री गिरी बिदा हुन्छौँ। आज माघ 16 गते आइतबार शहीद दिवस। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।